रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतागणमा कार्यक्रम मसिंहको कथामा तपाईँलाई हार्दिक न्यानो अभिवादनका साथ स्वागत भन्दछु। म आज तपाईँले मसिंहको कथाको 29 भाग सुन्नुहुनेछ र यस भागमा पनि त्यही येशु मसिंहको जीवनको घटनाहरू हामीले समेटेका छौँ र आशा छ यो एउटा सुन्दर नाटक हो। जुन नाटकमा घटेका घटनाहरू तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा चारवटै सुसमाचारमा अध्ययन गर्न सक्नुहुनेछ र तपाईँका कुनै पनि प्रतिक्रिया भएमा हामीलाई लेख्न सक्नुहुनेछ र हामीले तपाईँको प्रतिक्रियालाई अध्ययन गर्ने र सक्दो पुनः तपाईँलाई प्रतिक्रिया जनाउने कोसिस गर्नेछौँ। कृपया हामीलाई लेख्न नबिर्सनुहोला र हाम्रो पत्रचार गर्ने ठेगाना यस कार्यक्रमको अन्त्यमा तपाईँलाई बताउने नै छौँ। अहिले भने आउनुहोस्, अब सुनौँ कार्यक्रम मसिंहको कथाको 29 भाग। परमेश्वरको राज्य विश्वास गर्नेहरूको लागि सुसमाचार हो, नगर्नेहरूको लागि भने यो खराब समाचार हो। परमेश्वरको राज्यलाई अस्वीकार गर्नेहरूलाई यीशुले कडा चेतावनी दिनुहुन्छ। भाग 29।
एक पटक यीशुले एकजना मानिसलाई बोल्न लाटो बनाइराखेको भूत निकाल्नुभयो। भूत निस्केर गएपछि दर्शकहरूलाई चकित पार्दै त्यो मानिस बोल्न लाग्यो। केही मानिसहरूले दुष्टहरूको राजकुमार बालजीवुलको शक्तिमा येशूले भूत निकाल्नु भयो भनेर भने। येशूले यी धर्मगुरुहरूका कुरालाई अर्थहीन पारिदिनुभयो। उनीहरूको भनाई सतही र कपोल कल्पित मात्र थियो।
शैतानको पनि आफैसँग फाटो भयो भने त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ कि म बालजीवुलद्वारा भूतहरू धपाउँछु। म बालजीवुलद्वारा भूतहरू निकाल्दछु भने तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्दछन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्।
यो कुराकानी सुनिरहेका मानिसहरू उत्सुक भएका थिए र रणभुल्लमा परेका थिए। येशूलाई थाहा थियो कि यो परमेश्वरले गर्नुभएको आश्चर्यकर्म शैतानले गरेको हो भन्नेहरू ठुलो खतरामा छन्। परमेश्वरले गरेको काम शैतानले गरेको भन्नु सबैभन्दा ठुलो ईश्वर निन्दा हो, येशूले व्याख्या गर्दै जानुभयो।
तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरू कहाँ आइसकेको छ। हतियारले सुसज्जित भई बलवान मानिसले आफ्नो घरको रक्षा गर्छ भने त्यसका मालमत्ताहरू सुरक्षित हुन्छन्। तर त्यसभन्दा बलवान मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने उसले भर परेका त्यसका जम्मै हात हतियारहरू खोसेर लैजान्छ र त्यसका माल सामानहरू लुटेर बाँड्छ। जो मेरो पक्षमा छैन त्यो मेरो विरुद्धमा हुन्छ र जसले मसँग बटुल्दैन त्यसले छरपष्ट पार्छ। जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ तब त्यो ओबानो ठाउँ हुँदै विश्राम खोज्न जान्छ र कतै कुनै स्थान नपाउँदा त्यसले भन्छ म निस्केर आएको मेरै घरमा फर्केर जान्छु। तब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढारेर सजाइराखेको भेट्टाउँछ। तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू 7 आत्माहरूलाई साथमा ल्याउँछ र त्यस मानिसको पछिल्लो दशा पहिलोभन्दा झन खराब हुन्छ।
उहाँले यी कुरा बोल्दा बोल्दै भिडबाट कुनै स्त्रीले चिच्याएर भनी, धन्य हो त्यो नारी जसले तपाईँलाई गर्भधारण गरिन् र आफ्नो दुध खुवाइन्। येशूले जवाफ दिनुभयो,
बरु तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।
अरू केही मानिसहरू धर्मगुरुहरूसँग येशूलाई विरोध गर्दै थिए। उनीहरूले येशूको कुरा स्वीकार गर्न मानेका थिएनन्। मानिसहरू स्वर्गबाटको चिन्ह हेर्न चाहन्थे। भिडमा मानिसहरूको घुइँचो बढ्दै थियो। येशू उनीहरूसँग बोल्नुभयो,
यो पुस्ता दुष्ट पुस्ता हो, यसले चिन्ह खोज्दछ तर योनाको चिन्ह बाहेक यसलाई अरू कुनै चिन्ह दिइने छैन। किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिन्ह भएका थिए त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउने छिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सुलेमानको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एकजना छ जो सुलेमानभन्दा महान छ। निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउने छन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेको थिए। तर हेर, यहाँ एकजना छ जो योनाभन्दा महान छ। कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँडामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखुन् भनेर सामदानमा राख्दछ। तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठिक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भने त तिम्रो शरीर पनि अध्यारो हुन्छ। यसकारण होसियार हो, तिमीमा भएको उज्यालो अध्यारो नहोस्। यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने त्यो सम्पूर्ण उज्यालो हुन्छ। जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।
जब येशूले आफ्नो कुरो सिध्याउनु भयो तब एउटा फरिसीले उहाँलाई खाना खान निम्तो दियो। येशू त्यस मानिससँग जानुभयो, त्यसको घरमा पुगेर टेबुल नेएर बस्नुभयो। येशूले त्यहाँको चलन अनुसार खाना खान अगाडि आफ्नो हात धुनु भएन। फरिसी दङ्ग पर्यो। फरिसीहरूलाई एउटा महत्त्वपूर्ण सत्यता सिकाउन येशूले यी चलनलाई व्यवस्था गर्नुभएको थियो।
तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्रपट्टि चाहिँ लुट र दुष्टताले भरिएको हुन्छ। मूर्ख मानिस हौ, जसले बाहिरको भाग बनायो त्यसले नै भित्रको पनि बनाएको होइन र, तर भित्रका थोक दान स्वरूप दियो र तिम्रो निम्ति सबै कुरा शुद्ध हुनेछ। तर धिक्कार तिमी फरिसीहरूलाई, किनकि तिमीहरू पुदिना मसला र जडीबुटीको दशंश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यो काम पनि तिमीहरूले गर्नुपर्ने थियो। धिक्कार तिमी फरिसीहरूलाई, किनकि तिमीहरू सभाघरहरूमा मुख्य मुख्य स्थान र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। तिमीहरूलाई धिक्कार, किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ जो देखिँदैनन् अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्।
त्यसपछि एउटा पण्डितले भन्यो, गुरुज्यू, यी कुरा गरेर तपाईँले त हाम्रो पनि बेइज्जत गर्नुहुन्छ।
धिक्कार तिमी व्यवस्थाका पण्डितहरूलाई, किनकि तिमीहरू बोक्न नसक्ने भारी मानिसहरूमाथि लाद्दछौ, तर तिमीहरू आफै चाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ। तिमीहरूलाई धिक्कार, किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। यसरी तिमीहरू आफ्ना पुर्खाहरूका काममा साक्षी छौ र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूका हत्या गरे र तिमीहरू चाहिँ उनीहरूका चिहान बनाउँछौ। यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, म तिनीहरू कहाँ अगमवक्ता र प्रेरितहरू पठाउनेछु, उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्। संसारको सुरुदेखि नै सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ। हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर वेदी र मन्दिरको पवित्र स्थानको माझमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्ताबाट लिइनेछ। तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार, किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियो, तर तिमीहरू न आफै भित्र प्रवेश गर्यो न त प्रवेश गर्न चाहनेहरूलाई प्रश्न दियो।
त्यसपछि एक शब्द नबोली येशूले टेबल छोड्नुभयो। फरिसी र पण्डितहरू तुरन्तै रिसले मुरमुरिँदै उहाँको विरोध गर्न थाले। उनीहरूले येशूलाई फसाउन योजना बनाउन उहाँले बोल्नुभएका हरेक कुराको बारेमा चर्चा गरे। भिड बढ्दै गयो, यतिसम्म कि एउटाले अर्कोलाई कुल्चन थाले। त्यति ठुलो भिडले घेरे पनि येशू आफ्नो चेलाहरूप्रति नै केन्द्रित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई चेतावनी दिँदै भन्नुभयो,
तिमीहरू फरिसीको खमिरदेखि होसियार बस, त्यो खमिर तिनीहरूको कपट आचरण हो। छोपिएको यस्तो कुनै कुरा छैन जो प्रकट हुने छैन, र छिपेको कुनै कुरा छैन जो थाहा लाग्ने छैन। यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ त्यो उज्यालोमा सुनिनेछ, गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन् तर त्यसपछि अरू केही गर्न सक्दैनन्। तर कोदेखि डराउनु पर्छ म तिमीहरूलाई चेतावनी दिनेछु, तिनीसँग डराउनु पर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु, हो उनैसँग डराओ कि दुई पैसामा पाँचवटा भँगेरा बिग्दैनन्। तीमध्ये एउटा पनि परमेश्वरले बिर्सिनुहुन्न, तर तिमीहरूका त शिरका केसहरू समेत गनिएका छन्। त्यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढी मोलका छौ। म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुने स्वीकार गर्दछ त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतका सामुने स्वीकार गर्नेछ। तर जसले मलाई मानिसको सामुने अस्वीकार गर्दछ परमेश्वरका दूतका सामुने त्यो पनि अस्वीकृत हुनेछ। हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ त्यसलाई क्षमा हुने छैन। जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन् तब तिमीहरूले कसरी र के जवाफ दिने अथवा के भन्नुपर्ने सो फिक्री नगर, किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनु हुनेछ।
यहाँ चुकाउनु पर्ने एउटा बहुमूल्य कुरा छ। येशूलाई पछ्याउँदा ठुलो मूल्य चुकाउनु पर्दछ। येशूले आफ्ना चेलाहरूलाई त्यही भन्दै हुनुहुन्थ्यो कि पवित्र आत्माको शक्ति बिना उनीहरू विश्वासयोग्य चेला बन्न सक्ने छैनन्।
पवित्र जाति प्रभावी साथी यीशुमा बानी देऊ।
प्रभुको सेवा कर्म होइन रहरमा वचन छरौँ अगाडि बढौँ गाउँ र सहरमा एसकेएस सृजनाको यो कस्तो माया एल्बमबाट सुन्नुभयो यो मिठो सामूहिक गीत। श्रोतावृन्द, तपाईँलाई हाम्रो कार्यक्रम मसिएको कथा यी गीतहरू पक्कै पनि आशिषमय बन्दैछन् भनेर हामीलाई आशा छ। तर तपाईँले हामीलाई नबताएसम्म हामीले कसरी पत्ता लगाउनु र तपाईँले हामीलाई लेख्नु भएन भने हामीले कसरी थाहा पाउने र तपाईँलाई कस्तो लाग्दैछ यो कार्यक्रम, कृपया हामीलाई प्रतिक्रिया जनाउन नबिर्सनुहोला भन्ने हाम्रो हार्दिक अनुरोध छ। हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मसिएको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस पठाउनलाई आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM टाइप गरेर स्पेस दिएपछि म्यासेज लेखिकन 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, TLM टाइप गरेर स्पेस दिएपछि आफ्नो बाँकी सन्देश टाइप गर्नुहोस् र 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। श्रोतावृन्द, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मसिहको कथाको 29 भाग। अब यस कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमबाट बिदा हुनु अघि ज्वेल भुजेल र सुभाष प्रधानलाई धन्यवाद दिँदै र प्रविधिमा सहायता गर्ने मित्र खेमनलाई पनि धन्यवाद दिँदै म तपाईँको मित्र पौलस भोलि यसै समयमा कार्यक्रम मसिएको कथाको 30 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आजलाई भने बिदा माग्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।